यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रोल्पाको थवाङ गाउँपालिका एक जलजलामा जीप दुर्घटना हुँदा 17 जनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी पहिलो संशोधन अध्यादेश जारी। त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित 3 पदाधिकारीको राजीनामा। विश्व बजारमा कच्चा तेलको मूल्य 4 वर्ष यताकै उच्च। र 10 पीएम कप एनभीए भलिबल लीग अन्तर्गत पुरूषतर्फ कोशी प्रदेश भलिबल क्लब र खिल्जी युवा क्लबको पहिलो जीत।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका एकको जलजलामा जीप दुर्घटना हुँदा 17 जनाको मृत्यु भएको छ भने एकजना सामान्य घाइते भएका छन्। रूकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरूको चढ़ेको जीप सड़कबाट करिब 800 मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेले जानकारी दिनुभयो। उद्धार कार्य भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बगालीले बताउनुभयो। यसै गरी कपिलवस्तु नगरपालिका एक निग्लिहवामा यात्रुवाहक बस दुर्घटना हुँदा 19 जना घाइते भएका छन्। तौलीहवाबाट 4 नम्बरतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सड़क किनारामा पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा आज सहकारी पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। सरकारले 6 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको मध्ये सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी भएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित 3 पदाधिकारीले पदबाट राजीनामा दिनुभएको छ। उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार रिजालले आज राजीनामा दिनुभएको हो। उहाँहरूले बेग्ला बेग्लै पत्र लेख्दै प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति समक्ष राजीनामा दिनुभएको हो। शिक्षाध्यक्ष प्राध्यापक डाक्टर केसीले आफूहरूको राजीनामा प्रधानमन्त्री कार्यालयमा दर्ता भइसकेको जानकारी दिनुभयो। नयाँ सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्यले राजीनामा दिएको प्राध्यापक केसीले बताउनुभयो। काठमाडौँ जिल्लाभित्र अतिक्रमण गरेर बसेका सबै बस्तीहरू भोलिदेखि खाली गराइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो एक सूचना जारी गर्दै जिल्लाभरिका विभिन्न स्थानमा सरकारी, प्रति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी अनधिकृत तवरबाट वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू भोलिदेखि खाली गराइने जनाएको हो। भोलि बिहान 7 अगाडि नै बस्ती खाली गर्न प्रशासनले आग्रह गरेको छ। बर्ड फ्लू संक्रमणका कारण सुनसरीका 23 फर्मका कुखुरा नष्ट गरिएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू संक्रमण देखिनासाथ उच्च सतर्कता अपनाउँदै कुखुरा फर्महरूमा कड़ा निगरानी गरिए पनि संक्रमण फैलदा 30 करोड़ भन्दा बढ़ीको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज महतोले बताउनुभयो। पशुसेवा विज्ञ केन्द्र सुनसरीका अनुसार सुनसरी पोल्ट्री फर्महरूमा रहेका करिब 1,45,000 कुखुरा रोग पुष्टि भएपछि नष्ट गरिएको छ। कैलाली जिल्लामा सरकारी सेवा प्रवाहमा एकद्वार प्रणाली लागू गरिएको छ। सरकारको निर्देशन बमोजिम सरकारी सेवा प्रवाहलाई जनमैत्री प्रविधि मैत्री एवं प्रभावकारी बनाउन एकद्वार प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सरकारको निर्देशनपछि कैलालीमा सरकारी सेवा प्रवाहमा एकद्वार सेवा प्रणाली लागू गरिएको छ। विशेष गरी जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी एवं जनमैत्री बनाउन एकद्वार सेवा प्रणाली लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी वितरण लगायतका सेवा प्रवाह हुँदै आएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सरकारको निर्देशन बमोजिम सरकारी सेवा प्रवाहलाई जनमैत्री, प्रविधि मैत्री एवं प्रभावकारी बनाउन एकद्वार प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ।
कैलाली जिल्लामा पनि सरकारको अहिलेको नीति अनुसार एकद्वार मार्फत सेवा प्रवाह गर्ने भन्ने जुन नीति छ त्यसलाई जिल्ला प्रशासनको हकमा भन्नुपर्दा सेवाग्राही जुन कामको लागि जुन सेवाको लागि आएको अनि जुन कोठामा उतै प्रवेश गर्छ त्यही कोठाबाट नै काम सम्पन्न हुने गरी हामीले व्यवस्थापन मिलाएका छौँ।
सरकारी सेवा प्रवाहमा एकद्वार प्रणाली लागू गरेको जिल्ला प्रशासन कार्यालयले राहदानी वितरण कार्यालय समेत जनताको घर दैलोसम्म पुर्याउन सुरुवाती गरेको छ। सरकारी सेवा सुविधालाई जनमैत्री बनाउन राहदानी वितरण कार्यालय हुलाक कार्यालय मार्फत जनताको घर आँगनमै पुर्याउने व्यवस्था गरिएको स्थानीय प्रशासनले जनाएको छ। पहिलो पटकमा झण्डै 200 राहदानी घर दैलोमा पठाइएको छ। उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ छ।
कैलाली जिल्लामा प्रशासकीय अधिकारी 3 जनाको दरबन्दीमा 3 जना खाली सेवा प्रवाहलाई व्यवस्थित, प्रभावकारी, प्रविधि मैत्री बनाउनको लागि दक्ष जनशक्तिको पनि समस्या छ। तत्कालको लागि अब यदि छैन
शासकीय सुधारका 100 कार्यसूचीमा सार्वजनिक सेवामा नागरिकको विश्वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्ने उल्लेख भए अनुसार सरकारी कार्यालयमा नागरिक सहायता कक्ष, बडा पत्र, अनलाइन सिफारिस, टोकन सिस्टम, उजुरी तथा गुनासो सुनवाई, अनुगमन, सेवाग्राही मैत्री कक्ष लगायत नव प्रवर्तनात्मक अभ्यासको संस्थागत विकास गर्दै एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो। त्यसै अनुसार स्थानीय प्रशासन कार्यालयले एकद्वार सेवा प्रणाली कार्यान्वयनको चरणमा अघि बढाएको देखिन्छ। जगत साउँ, रेडियो नेपाल, धनगढी।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण गुणस्तरमा सुधार आएको छ। सुक्खा मौसम र वन डण्डेलोका कारण बढ़ेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो। आज प्रदूषण घटेर एक्यूआई 79 पुगेको छ, जुन अस्वस्थ श्रेणीमा पर्दछ। गत साता काठमाडौँ विश्वको पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा आज भने 26 स्थानमा सूचीकृत भएको एक्यूआईको तथ्याङ्कमा उल्लेख छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायु प्रदूषण नियन्त्रण भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री र करूणाका सन्देशलाई व्यवहारमा उतार्न सकेमा मात्र दिगो शान्तिको आधार निर्माण हुने बताउनु भएको छ। ललितपुरको नागवहालमा हिरण्यवर्ण महाविहार तारेमाम संघको हिरक महोत्सवलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शान्ति, सह अस्तित्व र करूणामा आधारित बुद्ध दर्शनले विश्वलाई स्थायित्व, सहकार्य तथा आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन योगदान दिने बताउनुभयो। राष्ट्रपति पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले बुद्धका उपदेशको पालनाले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्भाव कायम हुने बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भारतबाट 100 रूपियाँ भन्दा बढ़ीका सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ। सर्लाही 4 प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि पहिलो पटक सर्लाही पुग्नुभएका सभापति थापाले बुधबार सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका 12 मधुबनी नाकाको निरीक्षण गर्नुभएको थियो। सभापति थापाले काठमाडौँ फर्किएपछि आज मधुबनी नाकाको फोटो शेयर गर्दै अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो। विपक्षी दलहरूले मूल्यवृद्धि, महगी तथा कालोबजारी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको विपक्षी दलका प्रमुख सचेतकको संयुक्त बैठकले सुकुम्बासी समस्या, महगी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो। बैठकले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको भन्दै तत्काल महँगी र कालोबजारी नियन्त्रणका साथै किसानको हितलाई ध्यानमा राखी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग गरेको छ। यस्तै बैठकले अमेरिका, इजरायल र इरान बीचको युद्धका कारण रासायनिक मलको अभाव हुन सक्ने भन्दै किसानलाई मलको अभाव हुन नदिन समयमै सरकार सचेत हुनुपर्ने जनाएको छ। बैठकले देशका विभिन्न स्थानमा सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत संकलन र पहिचान तथा वैकल्पिक आवासको व्यवस्था नगरी हटाएको प्रति आपत्ति जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानून ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विद्युतीय मतदान ई भोटिङ, विदेशमा रहेका नेपालीको मतदान अधिकार र अन्तर प्रदेश मतदान जस्ता विषयलाई समेट्न कानून अपरिहार्य रहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन प्रारम्भ भएको छ। आठौं अधिवेशनको पहिलो बैठकले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन 2076 संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि शुरू भएको छ। पहिलो बैठकमा संघीय सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको, आगामी बजेटका प्राथमिकता लगायत विषयमा छलफल भएको छ। बैठकमा प्रदेशसभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ। भौगोलिक रूपमा विकट मानिने भोजपुरको हतुवागढ़ी गाउँपालिका लोङथुङमा सामुदायिक स्वास्थ्य एकाई स्थापना भई संचालनमा आएसँगै स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ। वर्षौंदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहँदै आएका स्थानीय अहिले गाउँमै प्राथमिक उपचार तथा स्वास्थ्य सेवा पाउन थालेपछि खुशी भएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
दुर्गम भूगोल, कठिन पैदल मार्ग र यातायात अभावका कारण सामान्य बिरामी हुँदा समेत घण्टौं हिँडेर अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको लुङथुङमा स्वास्थ्यका स्थापना भएपछि सेवा पहुँचमा आएको छ। यसअघि सामान्य रोगको उपचारका लागि समेत जोखिम मोलेर टाढा जानुपर्ने अवस्था रहेकोमा अहिले गाउँमा नै उपचार सम्भव भएको स्थानीयले बताएका छन्। स्थानीय वासीका अनुसार स्वास्थ्य एकाई सञ्चालनमा आएपछि सामान्य औषधि लिनका लागि घण्टौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। स्थानीय राजकुमार खत्री, यस स्वास्थ्य इकाईबाट साबी खैरङ गाविसका वडा नम्बर 2, 3, 4, 5 र 6 बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। करिब 300 घर परिवारलाई नियमित रूपमा सेवा प्रवाह भइरहेको जनाइएको छ। विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरूलाई यसले ठूलो राहत पुगेको छ। नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हत्वगढी गाउँपालिका 4 खैरङ वडाध्यक्ष चन्द्रबहादुर विष्टले बताउनुभयो।
संख्या पनि बढी यो एरिया भएको कारणले यहाँको जनतालाई स्वास्थ्य उपचारको लागि मध्यनजर गरेर यहाँनिर निर्माण गरेको, अहिले धेरै यहाँका जनताले चाहिँ सजिलो तरिकाले प्राथमिक उपचार पाइराख्नु भएको छ।
स्वास्थ्य इकाई सञ्चालनमा आएपछि यहाँ प्राथमिक स्वास्थ्य सेवा, सामान्य जाँच, औषधि वितरण, खोप सेवा, गर्भवती जाँच तथा स्वास्थ्य परामर्श जस्ता सेवा उपलब्ध हुन थालेका छन्। यसले सानातिना रोगको समयमै उपचार हुने, जटिलता कम हुने तथा स्वास्थ्य चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
हाम्रो भर्खरै सञ्चालन भइरहेको छ। सामान्य सेवाहरू हामीले ओपिडीहरू हेर्ने गरेका छौँ, गर्भवती महिलाहरूको चेकअप गर्ने गरेका छौँ र सामान्य उपचार गर्ने गरेका छौँ।
ग्रामीण तथा दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्ने प्रयत्न अन्तर्गत स्थापना गरिएको यो स्वास्थ्य इकाईले नागरिकको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पर्ने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्ने उद्देश्यले विज्ञहरूसँग छलफल गरेको छ। मन्त्रालयले आज आयोजना गरेको छलफलमा सुरक्षाको दृष्टिले महत्वपूर्ण रहेको फ्लाइट डाटा मनिटरिङ एण्ड एनालाइसिस विषयमा वायुसेवा कम्पनी तथा अन्य सरकार भएका निकायका प्रतिनिधिहरूले हवाई उडानका तथ्याङ्कको विश्लेषण गरी भविष्यमा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न र तथ्याङ्कमा आधारित सुरक्षा प्रणाली लागू गर्न विशेष जोड़ दिनुभयो। कार्यक्रममा पुल्चोक क्याम्पसको डिपार्टमेन्ट अफ मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङका विभागीय प्रमुख डाक्टर सुदीप भट्टराईले हवाई सुरक्षाको दृष्टिकोणबाट महत्वपूर्ण रहेको फ्लाइट डाटा मनिटरिङ एण्ड एनालाइसिसको महत्वको बारेमा जानकारी गराउँदै कार्यान्वयनमा भइरहेका समस्या र समाधानका उपाय बारेमा जानकारी गराउनुभयो। बागलुङको जलजला सिसाखानी सड़क 8 वर्षपछि स्तरोन्नति शुरू भएको छ। पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत 6 किलोमिटर सड़क ग्राभेल गर्न थालेको हो। यसअघि 1,76,00,000 रूपियाँको लागतमा सो सड़क खण्डको 2 किलोमिटर सड़क विस्तार गरिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा जारी युद्धले विश्व बजारमा कच्चा तेलको मूल्य 4 वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। कच्चा तेलको मूल्य 7% बढ़ेर 126.41 डलरमा कारोबार भएको छ। अमेरिकाले इरानमाथि कड़ा नाकाबन्दीको तयारी गरिरहँदा कच्चा तेलको मूल्यमा वृद्धि भएको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा इरानमाथि पुनः सैन्य आक्रमण नगर्न आग्रह गर्नुभएको छ। यसैबीच इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा कम्तीमा 9 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पछिल्लो समय मध्य पूर्वको द्वन्द्व चरम उत्कर्षमा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्य कर्मीहरूमाथिको आक्रमण बढ़िरहेको बताएको छ। डब्ल्यूएचओले मध्य पूर्वमा द्वन्द्व शुरू भएदेखि 50 वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू बन्द गरिएको उल्लेख गर्दै 16 वटा अस्पतालहरूमा क्षति पुगेको जनाएको छ। स्वास्थ्य सेवामा आक्रमण भइरहँदा सेवा प्रवाहको क्षमतामा नकारात्मक प्रभाव परेको डब्ल्यूएचओका आपतकालीन स्वास्थ्य सेवाका निर्देशक उल्ताफ मुसानीले बताउनुभयो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहेनोमले आक्रमणहरूको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाबदेही बन्न आह्वान गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरणले डिजिटल पूर्वाधार कम्पनी स्थापना गरी सञ्चालनमा ल्याएको छ। प्राधिकरणले आफ्नो सहायक संस्थाका रूपमा सञ्चालनमा ल्याएको कम्पनीले सूचना प्रविधि र दूरसंचार क्षेत्रको पूर्वाधारलाई एकीकृत, व्यवस्थित र पहुँचयोग्य बनाउने लक्ष्य राखिएको छ। कम्पनीले देशभर गुणस्तरीय र भरपर्दो इन्टरनेट तथा दूरसंचार सेवा विस्तारका लागि साझा पूर्वाधार मोडेलमा काम गर्ने भएको छ। त्यस अन्तर्गत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्लग एण्ड प्ले अवधारणा अनुसार पूर्वाधार उपलब्ध गराउने प्राधिकरणले जनाएको छ। व्यवस्थापछि सेवा प्रदायकहरूले छुट्टा छुट्टै पोल गाड्ने, तार टाँग्ने र सड़क खन्न नपर्ने व्यवस्था हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले साझा पूर्वाधार प्रणालीले शहरी व्यवस्थापन, इन्टरनेट पहुँच विस्तार र डिजिटल सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत संरचना तथा पोललाई प्यासिभ एसेट्सका रूपमा भाडामा उपलब्ध गराउने पनि कार्यकारी निर्देशक साक्यले जानकारी दिनुभयो। आयातित माल वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था भएपछि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार जाँच पासमा अवरोध सिर्जना भएको छ। नयाँ व्यवस्था अनुसार अब पैठारीकर्ताले भन्सार बिन्दुमा पुगेका वस्तुको एमआरपी कति हो भन्ने उल्लेख गरेर ल्याउनु पर्नेछ। भन्सार विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै विशेष गरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजार र फलफूल तथा तरकारी जस्ता छिटो सर्ने वस्तुहरूको जाँच पासलाई सहजीकरण गरिदिन भनेको छ। सरकारले वैशाख 15 गतेदेखि विदेशबाट आयात हुने सामानमा एमआरपी लेभल लगाउन अनिवार्य गरेपछि आयात हुने अधिकांश सामानको भन्सार जाँच पास अवरुद्ध भएको हो। चीनबाट आयात गरिएका व्यावसायिक सामग्रीको भन्सार जाँच पास प्रक्रिया रोसुवा भन्सार कार्यालय टिमुरीले अस्थायी रूपमा बन्द गरेको छ। आयात गरिएका खाद्य तथा गैर खाद्य वस्तुमा अनिवार्य रूपमा उपभोक्ताका लागि अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख गरिएको स्टिकर नटासिएको पाइएपछि भन्सार कार्यालयले त्यस्तो निर्णय गरेको हो। नेपालको प्रचलित कानूनी व्यवस्था अनुसार कुनै पनि देशमा उत्पादन भएका उपभोग्य वस्तु नेपाल भित्र्याउँदा उपभोक्ता संरक्षण का लागि प्रत्येक प्याकेटमा एमआरपी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ। आयातकर्ता व्यापारीहरूले उक्त नियम पालना नगरी सामग्री ल्याएपछि भन्सार जाँच पास रोकिएको भन्सार कार्यालय टिमुरीले जनाएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकारी तुलसी प्रसाद भट्टराईले उत्पादक कम्पनी वा आयातकर्ता व्यवसायीले उपभोक्ता मूल्य उल्लेख नगरी सामान आयात गर्नु नियम विपरीत भएकोले त्यस्ता सामग्रीको भन्सार मूल्याङ्कन तथा जाँचपास रोकिएको बताउनुभयो। कैलालीका किसानहरू सरकारले तोकेको समर्थन मूल्य भन्दा बढ़ीमा गहुँ बिक्री गर्न पाएपछि खुशी भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढ़ीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ किन्न शुरू गरेको छ। कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषि सम्बन्धी सहकारीबाट गहुँ किन्न शुरू गरेको हो। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य भन्दा बढ़ी मूल्यमा गहुँ किन्न शुरू गरिएको प्रादेशिक कार्यालय धनगढ़ीका वरिष्ठ सहायक पुष्पराज बजगाईले जानकारी दिनुभयो। सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,945 रूपियाँ रहेको छ। खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल 4,250 रूपियाँमा गहुँ किन्न लागेको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
दशौं पीएम कप एनबीए भलिबल लीग अन्तर्गत पुरूषतर्फ फाइनल समीकरणबाट बाहिरिसकेका दुई टोली कोशी प्रदेश भलिबल क्लब र खिम्जी युवा क्लबले पहिलो जित हासिल गरेका छन्। प्रतियोगिताको आठौं दिन त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कपडहलमा सम्पन्न पहिलो खेलमा कोशीले बुढानील कण्ठ भलिबल क्लबलाई 3-1 सेटमा हराए। बुढानील कण्ठको यो छैटौं हार हो। यो सँगै बुढानील कण्ठ प्रतियोगिताको एकमात्र जितविहीन टोली बनेको छ। अर्को खेलमा खिम्जीले पनि एपीएफ माथि 3-1 प्राणागम जित हासिल गर्यो। एपीएफको यो 5 हार हो। नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डर रेणुका नगरकोटे र सरु लुम्बुले भारतीय महिला आई लीग खेल्ने भएका छन्। सरु र रेणुलाई आईडब्ल्यूएल क्लब किकस्टार्ट एएफसीले अनुमोदन गरेको हो। सरु र रेणु बाहेक गोलकिपर अञ्जिला तुम्बाबे सुब्बा यसअघि नै सेतु एएफसीमा अनुमोदन भइसकेकी छिन्। सेतुको 16 अंक छ। त्यस्तै किकस्टार 6 अंक सहित 7 स्थानमा छ। रेणुकाले यसअघि नै किकस्टारबाट खेलिसकेकी छिन्। 2022-2023 को सिजनमा उनले 10 खेलमा 1 गोल गरेकी थिइन्। सरुले पनि सोही सिजनमा 10 खेलमा 7 गोल गरेकी थिइन्। एनसेलले एटेक्सपायर कर्पोर टिटेन क्रिकेट लीगको उपाधि जितेको छ। काठमाडौँको तल्लो मूलपानी मैदानमा बिहिबार भएको फाइनलमा सुबिसुलाई 38 रनले पराजित गर्दै एनसेलले उपाधि जितेको हो। टस जितेर सुबिसुले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको एनसेलले निर्धारित 10 ओभरमा 2 विकेट गुमाउँदै 131 रन बनायो। 132 रनको लक्ष्य पछ्याएको सुबिसुको शुरूआत राम्रो हुन सकेन। नियमित अन्तरालमा विकेट गुमाउँदै 8 ओभरमा 6 विकेट गुमाएर मात्र 63 रन बनाउन सक्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेस र कोशी प्रदेशको थोरै स्थानहरूमा तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस, वर्षा 7.1 मिलिमिटर। काठमाडौँको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 4.2 मिलिमिटर। पोखराको अधिकतम 22.2 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रोल्पाको थवाङ गाउँपालिका एक जलजलामा जीप दुर्घटना हुँदा 17 जनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी पहिलो संशोधन अध्यादेश जारी। त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित 3 पदाधिकारीको राजीनामा। विश्व बजारमा कच्चा तेलको मूल्य 4 वर्ष यताकै उच्च। र दशौं पीएम कप एनभीए भलिबल लीग अन्तर्गत पुरूषतर्फ कोशी प्रदेश भलिबल क्लब र खिल्जी युवा क्लबको पहिलो जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।